آج کی نشست ممکن ہے ذرا سی طویل ہو، مگر ایک نئی بات شروع کرنے کا ارادہ ہے کہ ایک نئی ریت کی نیو رکھیں۔ پچھلی مرتبہ ہم نے یہ طے کیا تھا کہ جو لفظ آپ کی سمجھ میں نہیں آئے گا آپ پوچھیں گے، ٹھیک ہے؟ بس یہ اصول ذہن میں رکھیے تاکہ آپ کو ہماری ساری باتیں اور گفتگو سمجھ میں آئے۔ خیال یہ ہے کہ آج ہم ایک نئی ریت شروع کریں، ایک نئی ریت کی نیو رکھیں، ایک نئی بات شروع کریں، اور اس کا نام کیا ہو یہ تو بھئی آپ خود رکھیں گے، لیکن ہم آپ کو ایک چیز بتاتے ہیں۔ آپ کے سامنے ایک شعر پڑھتے ہیں اور آپ بتائیں اس کے معنی کیا ہے۔ شعر یہ ہے کہ ہم نے دیکھی بات نرالی، ہم نے دیکھی بات نرالی، گورے بھائی اور بہنیں کالی۔ اس کا کیا مطلب ہوا اب پتہ چلے گا نا۔ ہم نے دیکھی بات نرالی، گورے بھائی اور بہنیں کالی۔ اب تو جناب آپ اس کا مطلب ہمیں سمجھائیں، پھر اس کے بعد ہم آپ سے آگے بات کریں گے۔ بولیے، زیادہ سے زیادہ آپ غلط جواب دے دیں گے نا، تو آپ کے پاس بہت سے امکانات اس بات کے بھی ہیں کہ آپ صحیح جواب دیں۔ تو ہم اور آپ اس کمرے میں الگ سے بیٹھے ہیں، کوئی دیکھ بھی نہیں رہا، تو اس لیے آپ اگر کوئی ایسی چیز کہیں جو درست نہ ہو تو انشاءاللہ اس کو درست کر لیں گے، ٹھیک ہے؟ انچنت ہو کے بولیں، انچنت۔ یہ چنتا، چنت ہندی کا لفظ ہے اور اردو میں بھی استعمال ہوتا ہے۔ اب آپ گورے اور وہ اس میں پھنسے ہوئے ہیں یا ہم بات کریں، سوچ رہے ہیں نا؟ ہاں، ہو، خوب خوب، بہت اچھے، دن رات۔ یہ اپنے پاس سے سوچ کے دیا ہے یا کہیں پڑھا ہے یا کسی نے بتایا ہے؟ کسی نے بتایا، کس نے؟ دیکھیے دیکھیے، انہوں نے ہمارا سارا منصوبہ ناکام کر دیا ہے نا، دن رات۔ اور انہوں نے بھی سوچا ہے یا انہیں بھی کسی نے بتایا ہے؟ کوئی بحرج نہیں، ہم آپ کے سامنے ایک اور چیز کر دیتے ہیں۔ وعلیکم السلام۔ اس کو تبدیلی کر کے جو جن کو یہ فتویٰ مطلوب ہے انہیں کہیے کچھ دیر اور صبر کریں۔ اچھا، چنت، چنتا کیا مطلب ہوا؟ ہیں، مجھے اس بات کی چنتا ہے، فکر ہے۔ فکر کیا ہوا بیٹے؟ فکر، मुझे इस बात की फिक्र है, अनचिंत बेफिक्रा, तुम अनचिंत होके जाओ यानी बेफिक्रे होके जाओ। अच्छा जनाब, ये लफ्ज तो हमने हल कर लिया, अब बताइए वो गोरे क्या हैं और वो काली क्या हैं? दिन रात। ये देखो इन्होंने बताया, कोई बात नहीं, हम ऐसी बात करेंगे जो उन्हें भी समझ में ना आए, ठीक है। लेकिन आप बच्चे सोचिए कि ये है क्या। मसलन हाथ बचाओ पैर चलाओ, हाथ बचाओ पैर चलाओ, अभी तो पूरा ही नहीं हुआ। हाथ चलाओ पैर बचाओ पीछे पीछे भागे जाओ, ये तो आप बूझ लेंगे, ये तो आप बूझ लेंगे, क्योंकि आप लोग खेलते हैं ना रोजाना, जिम में भी जाते हैं। जी बेटे कहिए। साइकिल, साइकिल हाथ जी, फुटबॉल, गुड। ये किसने कहा है? शाबाश, बिल्कुल ठीक कहा है, हाथ बचाओ पैर चलाओ पीछे पीछे भागे जाओ, फुटबॉल ऐसे ही खेलते हैं ना। आपको किसने बताया? उसने बताया है, साथ वाले ने। तो बेटे आप खुद क्यों नहीं बोले, आप खुद बोलते। अच्छा, इसको क्या कहते हैं ये जो हम आपसे पूछ रहे हैं और जो आप जवाब दे रहे हैं, इसको इस्तेलाह में, टर्म में क्या कहते हैं? पहेली। और पहेली जो है असल में अल्फाज के जरिए, अशार के जरिए, नसर के जरिए किसी नामालूम जवाब की तलाश में अपनी ज़हनी सलाहियत को सर्फ करना, ये होता है। पहला अमल यह है कि हम शेर या नसर के जरिए आपको दावत दें कि एक ऐसी नामालूम चीज तक पहुंचना है जो सिर्फ आप जहानत से पहुंच सकते हैं। और उसकी ये मिसाल है, हमने देखी बात निराली, भाई गोरे बहने काली। तो अब आदमी जब सोचता है तो फिर से ख्याल आता है कि भाई गोरे हैं बहने काली हैं, तो सियाह और सफेद से फौरन उसका जहन मुंतकिल होता है वक्त की तरफ, दिन रात की तरफ। तो जवाब दिया कि दिन रात। जब आपने सुना कि हाथ बचाओ पैर चलाओ, तो कोई चीज ऐसी है जो पांव में होती है, और अगर हाथ लग जाए तो फिर तो फाउल हो गया। हाथ लग जाए तो कवायद और जवाबित जो खेल के मुकर्रर हैं उसकी खिलाफ वर्जी हो गई। आपने कहा है कोई चीज खेलने वाली, पीछे पीछे भागते जाओ, तो फिर ख्याल आया आपको कि वो पीछे भागना है तो फिर फुटबॉल है। लेकिन गलती ये हो गई कि जिस बच्चे के जहन में आया था उसने खुद नहीं कहा और अपने हमसाए को बता दिया कि फुटबॉल। मगर जवाब बहुत अच्छा है, बड़ी जहानत से किसी बच्चे ने सोच कर ये जवाब दिया। इसे कहते हैं बेटे पहेली। और पहेली के अलावा इसे क्या कहते हैं? जी बोलिए। एक और लफ्ज भी इस्तेमाल होता है, जी हमने सुना है, कुछ कुछ सुना है यहां से। जी बेटे लतीफा नहीं, वो और चीज। बुझारत, इसे क्या कहते हैं? बुझारत। बुझारत खालिस उर्दू का लफ्ज, बूझना। क्या समझ बूझ है तुम में, यानी एक चीज को समझना और उसके बाद उस चीज की हकीकत तक पहुंचना, इसको कहते हैं बूझना। तो समझ बूझ, और उसी से लफ्ज बन गया बुझारत, जैसे कहना सुनना, और कहने से क्या बन गया कहावत। और बूझने से क्या बन गया बुझारत। उर्दू में जब आप कदीम जबान को पढ़ेंगे तो आपको एक लफ्ज मिलेगा भजव्वल। ये भजव्वल का लफ्ज भी उस जमाने में बुझारत ही के लिए इस्तेमाल होता था। और अगर आप इस लफ्ज को अरबी जबान में देखें या फारसी में देखें या इंग्लिश में देखें, तो आप में से कोई बच्चा बता सकता है कि बाकी इन तीन जबानों में ये लफ्ज किस तरह इस्तेमाल होता है? अच्छा, तो फिर सुनिए, यही लफ्ज बेटे बुझारत, पूछने के काबिल बात, वो बात जो पूछने के काबिल है। कई मर्तबा ऐसे होता है बेटे कि बाज़ बातें पूछने के काबिल नहीं होती। तहजीब से जो गुफ्तगू होती है और शराफत के साथ जो बात होती है, वो हर बात पूछा नहीं करते। मसलन एक आदमी का आपके दोस्त है, उसका कोई ऑपरेशन हो गया, डॉक्टर के पास गया, उससे कहा डॉक्टर साहब मुझे ये तकलीफ है, तो डॉक्टर साहब ने कहा कि भई आपका तो ऑपरेशन हो गया, और ऑपरेशन जिस्म के किसी ऐसे का हिस्से का हो गया जहां जिस्म के उस हिस्से से मुतालिक बात करना मुनासिब नहीं। तो ऐसे मौकों पे बेटे कभी भी नहीं पूछते, बस ये पूछ देते हैं कि आपका क्या हाल है, मर्ज कैसा है, जख्म कैसा है, ठीक हुए। कभी भी ऐसी बात नहीं पूछते जिसमें शर्म और हया की बात होती है। तो हर बात पूछे जाने के काबिल नहीं होती। सबसे पहले सोचना चाहिए कि जो चीज मैं पूछने चला हूं ये बात पूछने के काबिल भी है या नहीं। इसीलिए बच्चों बहुत सी बातें लेकिन कितनी बातें आपको बताएं जो आप याद रखेंगे, ये कभी नहीं पूछेंगे, जिंदगी में कभी नहीं पूछेंगे। कितनी, एक दो तीन चार पांच, जितनी आप याद कर लें। कितनी? बोलिए जल्दी बोलिए। तीन बातें बेटे जिंदगी भर याद रखिए, कभी किसी से नहीं पूछना, ठीक है? ये पूछने के काबिल बात ही नहीं होती। कभी किसी से मत पूछिए बेटे कि तुम्हारे पास पैसा कहां से आया, ठीक है? किसी से कभी नहीं पूछते। सोर्स ऑफ इनकम जो है कि पैसा कहां से आया है, इसे गवर्नमेंट पूछे, टैक्स वाले पूछे या मां बाप पूछे। आपस में दोस्ती का और बराबरी का जो ताल्लुक हुआ करता है, कभी किसी के मुतालिक हरगिज नहीं पूछना कि तुम्हारे पास पैसा कहां से आया, आपके पास माल कहां से आया, आपके पास दौलत कहां से आई। वो जिधर से भी लाया है और जिधर भी खर्च कर रहा है, या तो हुकूमत पूछे या फिर उसके मां बाप पूछे, टैक्स वाले पूछे, ये काम उनके हैं। तो आप अच्छी तरह याद रखिए कि उम्र भर किसी से भी ये नहीं पूछना कि आपके पास पैसा कहां से आया, ठीक है बेटे? दूसरी बात जो कभी भी नहीं किसी से पूछनी कि आपका किस फिरके से ताल्लुक है। आप देवबंदी हैं, आप बरेलवी हैं, आप शिया हैं, आप अहले हदीस हैं, आप फलां फिरके से ताल्लुक रखते हैं, जब तक के कोई ऐसी जरूरत जो शरीयत में पेश आती है ना आ जाए, कभी किसी से नहीं पूछते कि आपका ताल्लुक किस फिरके से है, वो जाने और उसका परवरदिगार जाने। ये पूछना किसी मुफ्ती का काम है कि वो फतवा देते हुए बाज़ औक़ात ज़रूरत पेश आ जाती है, कभी किसी से मत पूछिए कि तुम्हारा मसलक क्या है, तुम किस मजहब से ताल्लुक रखते हो, किस फिरके से ताल्लुक रखते हो, कभी भी नहीं पूछना चाहिए। इससे इंतशार पैदा होता है, इससे इल्म की बजाय जहालत बढ़ती है और तासुब पैदा होता है। नतीजा ये कि इंसान अपने काम से ज्यादा दूसरों की फिक्र में लग जाता है। तीसरी चीज भी बताएं, सोच लें, बताएं कि ना बताएं, बताऊं? तीसरी चीज ये बेटे कि कभी भी किसी से मत पूछिए कि तुम्हारा मुल्क की किस सियासी जमात से ताल्लुक है। आप पीपल्स पार्टी के हैं, आप मुस्लिम लीग के हैं, आप पीटीआई के हैं, आप फलां जमात के हैं, फलां जमात के, कभी नहीं पूछते किसको वोट दे के आए। क्या जरूरत है बेटे हमें इन चीजों में पढ़ने की? हमारे यहां सियासतदान उनकी समझ प्राइमरी के बच्चे से ज्यादा नहीं बेटे, उन्हें पता ही नहीं है कौमें क्या चीज होती हैं, उठान क्या होती है कौमों की, कौमों को लेकर कैसे चलते हैं, और कानों के कच्चे, इल्म में नापुख्ता, लालच के भरे हुए और सरेआम झूठ बोलने वाले। और तालीम और इल्म से कोरे, कभी नहीं पढ़ते। इससे बेटे कभी किसी से ना पूछिए कि आपका किस सियासी जमात से ताल्लुक। खाना खाते हुए ये बात करनी कि आपका फिरका कौन सा है, ओफो सारा खाने का लुत्फ ज़ाय हो गया। खाना खाते हुए किसी से ये पूछना कि आपकी सियासी जमात कौन सी है। अब अच्छा भला खाना खा रहे हैं, किसी से पूछना कि आपको क्या बीमारी, तो आगे से बीमारी की तफसीलात बताना शुरू कर दे तो खाना तो बीच में रह गया ना। इससे कभी किसी से नहीं पूछना, एक ये कि आपके पास पैसा कहां से आया, एक ये कि आपका किस फिरके से ताल्लुक है, और एक ये कि पॉलिटिक्स में सियासत में आप किस पार्टी से। हमें क्या लेना और क्या देना बेटे, ठीक है? तो बुझारत वो चीज जो पूछे जाने के काबिल हो पूछने की बात। और बुझारत एक और चीज को भी कहते हैं। अब जब बड़े हो जाएंगे इंशाल्लाह मजीद, तो मालूम नहीं कि उस वक्त तक ये पटवारियों का निजाम बाकी रहेगा या नहीं। देखे ना, पढ़ भी दीजिए, समझा भी दीजिए। तो बेटे ये तीन चीजें कभी भी नहीं पूछते। तो बुझारत वो चीज जो पूछे जाने के काबिल, हर चीज पूछे जाने के काबिल थोड़े ही होती है। अच्छा एक और भी चीज है, बुझारत उसे कहते हैं। जब आप बड़े हो जाएंगे तो खुदा ना करे कि उस वक्त तक पटवारी बाकी रहे, कंप्यूटर का निजाम आ गया है, ये चीजें आ गई हैं, लेकिन बेटे पटवारी के पास एक दफ्तर होता है, एक कॉपी होती है, एक रजिस्टर होता है, बहुत से कागजात उसके पास होते हैं। ये इसलिए बता रहे हैं कि जब आप पढ़ेंगे पुराने जमाने की तहरीरात महकमाए माल की, पटवारी की, तो उस वक्त के लफ्ज आपको काम आएगा। वहां एक होता है खेवट, उसमें जमीन का अंदराज होता है, नक्शे होते हैं, मुख्तलिफ चीजें होती हैं, उसी को बुझारत भी कहते हैं। कि पटवारी खेवट और बुझारत के सामने, पटवारी खेवट और बुझारत लेकर कमरे में दाखिल हुआ, तब वहां आप सोचेंगे कि पता नहीं कौन सी बुझारत थी जो उसने जमीन के मालकों से पूछनी थी, पता नहीं जवाब सही हुआ था या नहीं। वहां पर बुझारत का मतलब यह है कि वो रजिस्टर जिसमें जमीन का इंदिराज होता है, जमीन के हिसाबों किताब का रजिस्टर। तो बुझारत दो मानी में आ गया, एक पहेली के माना में और एक बुझारत उस रजिस्टर के माना में। फिर आपने एक और लफ्ज सीख लिया बुझव्वल, पहेली बुझारत। फारसी में से कहते हैं चीस्ता, और फारसी का ये लफ्ज चीस्ता दर हकीकत दो अल्फाज से मिलके बना, चेहस। चेहस क्या है, सवाल है ना, ये क्या है? तो ये वो चीज जो पूछे जाने का काबिल थी, चीस्तान वो क्या है, इन चीज ये क्या है, ये फारसी के अल्फाज है ना, यकीनन आप में से कुछ बच्चों ने पढ़े हैं। इसी को बोलते बोलते वो चीस्ता कहने लगे। ये चीस्ता जो है असल में चे हस्त और चे अस्त इसका मजमुआ है, और चीस्ता जो है वो बोलने लगे पहेली पे और बुझारत। अगलूता, अभी आपने कहा ना गलत कहा है, गलत कहा है, अभी बात हो रही थी ना, अगलूता अरबी में कहते हैं। और अगलूता का मतलब ये कि जिसमें इम्कानात होते हैं सही होने के भी और गलत होने के भी। कितने अल्फाज हो गए, पहेली, चलिए आगे, बुझारत, बुझव्वल, चीस्ता, अगलूता, पांच लफ्ज हो गए। छठा लफ्ज भी आपको बताएं, मुअम्मा। मुअम्मा लफ्ज सुना है आपने? अच्छा, मुअम्मा का लफ्ज जो है ना अमयुन से निकला है, और अरबी जबान में अमयुन नाबीना, वो तो आपने सबने वो सूरत याद की हुई होगी, अबसा वतवल्ला अंजा अहुल आमा। हाँ, ये याद है, ठीक है। जब उनके पास एक नाबीना शख्स आया, उन्होंने अपनी पेशानी पे शिकने डाली, समंदर है बेटे इसमें अखलाकियात का, जो अल्लाह ने दो आयतों में समो दिया, अब सब तवल अंजा अहुल आम। तो अमयुन ऐसी चीज जो वाजे ना हो, पहेली भी वाजे नहीं ना होती, अंधा होना। अमयुन, अमयुन का मतलब नाबीना हो जाना, और अमयुन का मतलब फैन। इस लफ्ज का तर्जुमा बताओ फिर माने कि आप कोई पढ़े लिखे। फैन किसको कहते हैं? एक जरा सी ऐसी बीच में बात है, उस पर उसको उसको वो ऐसी बात है जो कहने के काबिल नहीं, बस खुद ही समझ जाना, हम बताएंगे आपको। फैन किसको कहते हैं? एक चीज आपने रमजान में खाई थी, क्या खाया था, क्या खाया था? दूध में भिगो के, चाय में भिगो के, बाकर खानी, तो नवाब बाकर अली खान की इजाद थी ना जी, कुलचा। कुलचा भी कश्मीरी इजाद। आपने खाई थी फैनिया, खाई थी फैनिया, खाई थी ना। फैन किसको कहते हैं? फैन कहते हैं किसी चीज का फैलाव, और असल में फैन का लफ्ज इस्तेमाल होता है झाग के लिए। ये झाग जो आता है ना और छा जाता है, उसको कहते हैं। सैलाब पे जो झाग आता है और बिल्कुल छा जाता है, उसको कहते हैं फैन। इसलिए फैनियां इसलिए कहते हैं कि वो फैली हुई होती हैं, और फैन झाग को भी कहते हैं और कफ को भी, कफ भी इसीलिए इस्तेमाल होता है, पानी का कफ, पानी पे जो झाग आ जाता है उसके लिए बोलते हैं, और रींट के लिए भी बोलते हैं। रींट कहते हैं उर्दू जबान में नाक की आलाइश को, गंदगी को, ठीक है, इसको कहते हैं फीन। और एक चीज है बेटे, थोहर का दरख्त, एक लफ्ज है फैपना, फैन से फैपना, बड़ा मकरूह लफ्ज है बेटे। हम आपको इसलिए बता रहे हैं कि आप जब पढ़ेंगे ना तो आपको जबान आनी चाहिए। जिस शख्स को वो जबान नहीं आती जिसमें वो गुफ्तगू करता है और सोचता है, तो दुनिया तो दुनिया रही, अपना दीन भी बर्बाद किए हुए होता है। इसलिए फैपना का लफ्ज जो है, अब गौर से सुनो तो तुम खुद समझ जाओगे। एक लफ्ज, एक दरख्त होता है थोहर का, तो थोहर का दरख्त जकूम, उसे कहते हैं सींड का दरख्त। सींड का लफ्ज सुना है? जो हंस रहा है ना वो समझ गया। शाह अब्दुल कादिर साहब रहमतुल्लाह अलैह ने अपने तर्जुमे में ये लफ्ज इस्तेमाल किया है, शजरतुन जकूम, सींड का दरख्त। ये जो जकूम सींड का दरख्त जिसे उन्होंने कहा है, वो थोहर का दरख्त है। और थोहर को आप तोड़ें तो उसमें से सफेद रंग का एक दूध निकलता है। तो जब आदमी को छींक आए और नाक से, समझ गए ना, तो उसे कहते हैं उर्दू जुबान में फैपना। ठीक है, सींड का लफ्ज जो पंजाबी में इस्तेमाल होता है ना, असल में ये सींड का लफ्ज उस थोहर की वजह से ये हिंदी से फिर पंजाबी में मुंतकिल हुआ है। समझ आई? ये बात है जो ऐसे ही है, लेकिन हमने कहा कि आपके इल्म में होनी चाहिए। मुअम्मा छोड़ो, इस बात को रहने दो। ठीक है, मुअम्मा, मुअम्मा क्या होता है? जिसका जवाब ना मालूम। मुअम्मा वो चीज जो पूछने के काबिल है लेकिन लेकिन उसका जवाब हर एक को मालूम नहीं है। अच्छा, मसलन हम एक और चीज आपको बताते हैं, अब देखिए आप क्या उसका जवाब देते हैं। जलती है और रोती है, जलती है और रोती है, दिन दिन भर खूब वो सोती है। मोमबत्ती जलती है और रोती है, जल भी रही होती है ना और रो भी रही होती है, और सारा दिन उसे कोई नहीं छेड़ता, वो सो रही होती है। ये तो आप बहुत जल्दी पहुंचे। अच्छा अब बताओ, सफेद जमीन, सफेद जमीन, रंगीला बीज, बोने वाला गाए गीत। अब फंसे ना, अब कहो जो तुम्हें लुक्मे दे रहे हैं उस्ताद तुम्हारे, वो बताएं क्या है। सफेद जमीन, रंगीला बीज, बीजने वाला गाए गीत। बर्फ कैसे बेटे? गंदुम कैसे? सफेद जमीन, गंदुम अगर आप बोते हैं तो जमीन तो खाकी है, सफेद नहीं है। बर्फ में आप क्या चीज बोते हैं? कुछ भी जी, मूली। मूली कैसे बेटे? सफेद जमीन है ना, जमीन तो सफेद करें ना पहले आप। फिर रंगीला बीज क्या हुआ? चलिए सफेद जमीन कागज हो गया। ये किसने कहा है कागज? हाथ बुलंद कीजिए, हाथ बुलंद कीजिए। कागज, बहुत अच्छे, बहुत अच्छे, इस बेटे ने सही समझा। सफेद जमीन, रंगीला बीज, बीज रंगीला जो होता है यानी मुख्तलिफ रोशनाइयों से हम लिखते हैं, स्याह रोशनाई से लिखते हैं, नीली से लिखते हैं, सुर्ख से लिखते हैं, सब्ज से लिखते हैं, तो रंगीले हो गए ना बीज। और बीजने वाला गाए गीत, तो जो पढ़ लिख जाता है वो गीत गाता है, यानी सारी जिंदगी आराम से उसकी गुजरती है। इसलिए उस बच्चे ने जो कहा ना कि सफेद जमीन, इसका मतलब है जहीन बच्चा है, पहुंच गया के कागज और आगे फंस गया। अच्छा तो ये है कि नामालूम जवाब के लिए चलना, और नामालूम जवाब जो पूछे जाने के काबिल है उसका, तो बुझारत, चीस्ता, पहेली, بجول، اغلوتا اور معمہ. معمہ جو ہے لفظ، یہ معمہ کا لفظ اردو شاعری میں بہت جگہ استعمال ہوا ہے. معمہ کا لفظ اصل میں عمیون سے بنا ہے، وہ مسئلہ جس کا حل سجھائی نہ دے، وہ مسئلہ جس کا حل سجھائی نہ دے، سمجھ میں نہ آئے. تو اسی لیے ہم نے بھی پڑھا نا، وہ زمین جو سفید ہے اور بیج جو رنگیلے ہیں، یہاں کے سب پھنس گئے کہ بیج رنگیلے کون سے ہو سکتے ہیں. تو ہم نے اس میں اپنی طرف سے بھی ایک آدھ لفظ بدلا ہے. تو سب رنگ کی روشنائیاں ہوتی ہیں، فانی بدایونی نے اسے استعمال کیا معمہ کو. جب ہم کوئی لفظ بولتے ہیں تو اس کی بیٹے سند چاہیے نا پیچھے سے، کہ یہ لفظ جو آپ بول رہے ہیں اس لفظ کو کس نے استعمال کیا. مثلا ایک لفظ ہم بولتے ہیں، معمہ ہی لے لیجئے، معمہ کے معنی وہ پرابلم جس کا سولوشن چاہیے اور اتنی آسانی سے ملتا نہیں. یہ معمہ کا لفظ اسی طرح سے کسی بڑے شاعر نے، کسی بڑے ادیب نے استعمال کیا، وہاں سے سند لانی پڑتی ہے کہ دیکھیے انہوں نے یہ لفظ اس طرح استعمال کیا. علامہ اقبال میں اور سارے بڑے شعرا میں یہ خوبی تھی کہ وہ جو لفظ بولتے تھے نا یا لکھتے تھے، ان کے دماغ میں ہوتا تھا کہ یہ لفظ پہلے کہاں پر کس معنی میں استعمال ہوا ہے. ایک مرتبہ صوفی غلام مصطفیٰ تبسم، آپ نے ان کا نام سنا ہوگا، بہت اچھے بہت اچھے. آپ بڑے ہو جائیں تو بیٹے ان کا کلام بھی پڑھیے. صوفی صاحب بیک وقت انگریزی، اردو، فارسی، عربی، ہندی، پانچ چھ زبانوں پہ عبور رکھتے تھے. عربی کا تو مجھے پوری طرح پتا نہیں، لیکن انہوں نے کئی زبانیں، وہ ایک سے ایک کا ترجمہ کرتے رہتے تھے. غالب کی فارسی غزلوں کا ترجمہ انہوں نے پنجابی میں کیا، اتنے بڑے آدمی تھے. صوفی غلام مصطفیٰ تبسم جو تھے، یہ جایا کرتے تھے علامہ اقبال کی مجلس میں. تو ایک دن علامہ اقبال نے، حکیم کرشی بھی جاتے تھے، تو حکیم صاحب مرحوم سے دریافت کیا کہ وہ لڑکا جو آتا ہے وہ نہیں آیا. انہوں نے کہا کون؟ کہنے کے نام تو مجھے یاد نہیں، لیکن تمہارے ساتھ لڑکا آتا ہے نا فارسی پڑھاتا ہے. انہوں نے کہا اچھا آپ غلام مصطفیٰ کی بات کر رہے ہیں. تو کہنے کے وہ آیا نہیں، اسے بلانا. انہوں نے بلایا. تو جب وہ آئے تو علامہ اقبال نے ان سے کہا کہ فارسی کا ایک ایسا لفظ چاہیے جس میں یہ چیزیں شامل ہوں، کوڑا کرکٹ ہے، کہیں ڈالنے وغیرہ وغیرہ. علامہ نے اس کی تفصیل بیان کی. انہوں نے ایک لفظ بولا تو علامہ صاحب نے فرمایا یہ مجھے معلوم ہے، یہ نہیں، میرے ذہن میں ایک شعر ہے اور اس میں میں کسی مناسب لفظ کو ڈالنا چاہتا ہوں. تو پھر میں نے سوچا وہ لڑکا جو فارسی پڑھاتا ہے شاید اس سے زیادہ پتا ہوگا مجھ سے. یہ بڑے لوگ تھے بیٹے، بھائی بہت بڑے لوگ تھے، اپنے شاگردوں سے بھی استفادہ کرتے تھے. حقیقی معنی میں جو صاحب علم ہوتا ہے نا بیٹے، وہ علم کو کہیں سے بھی لینے میں گریز نہیں کرتا. جہاں علم کی بات ہے، جہاں حکمت کا موتی ہے، وہ ہماری اپنی چیز ہے، ہم کیوں نہ جائیں، کیوں نہ اسے حاصل کریں. وہ کہتے ہیں دوسرا لفظ پھر میں نے بولا تو علامہ اقبال نے کہا یہ بھی مجھے معلوم ہے، یہ بھی نہیں. پھر فرمایا کہ میں آپ سے اس لیے پوچھ رہا ہوں کہ آپ فارسی پڑھاتے ہیں، تو میرے خیال میں تھا کہ آپ مجھے کوئی لفظ بتائیں گے تو میں اپنا شعر مکمل کر لوں گا. یہ صوفی تبسم کا حال تھا. اور صوفی تبسم کو اب بیٹے کون پڑھتا اور پڑھاتا ہے، لیکن جب آپ بڑے ہو جائیں تو آپ ان کے کلام کو پڑھیے، بڑی حکمت پر مبنی باتیں انہوں نے کہی. یہ جو ایک وبا پھیل گئی ہے نا، ایک وبا، ایک خراب بیماری جو آدمی کی روح کو لگ جاتی ہے اور اسے بالکل برباد کر دیتی ہے. جیسے بیٹے کسی کو کینسر ہو جائے تو اس کا نتیجہ کیا نکلے گا؟ موت. جیسے کسی کو فرض کر لیں خدا نخواستہ فالج ہو جائے تو اس کا نتیجہ کیا نکلے گا؟ موت. اسی طرح بیٹے ایک ایسی وبا ہے جو اگر روح کو چمٹ جائے نا تو آدمی مر جاتا ہے، اخلاقیات مر جاتی ہیں اس کی. اس وبا کا کیا نام ہے؟
موبائل.
کہا تو آپ نے بھی اچھا، لیکن وہ ایک ایسی چیز ہے جو نظر نہیں آتی، وہ چڑیل ایسی ہے جو نظر نہیں آتی، لیکن اگر روح کو چمٹ جائے تو بالکل مار دیتی. جی بیٹے جی، وہ جو چڑیل روح کو چمٹ جاتی ہے نا، وہ ہے بیٹے محبت اور عشق. کسی سے بھی ایسی محبت کر بیٹھنا کہ اس کے بغیر چین نہ آئے. اب لگے ہوئے ہیں گپے مارنے ٹیلی فون پہ، کسی سے ایسی محبت کہ اس کے بغیر آدمی جی نہ سکے. کبھی بھی ایسی دوستی کسی سے نہیں کرتی، ٹھیک ہے بیٹے؟ کبھی بھی زندگی میں ایسی دوستی کسی سے نہیں کرنی کہ اس کے بغیر آپ رہ ہی نہ سکیں، اس کے بغیر گویا آپ مر جائیں گے. کبھی بھی ایسے نہیں کرتے. تو اس لیے یہ بیماری روح کو لگ جاتی ہے اور انسان کو بالکل برباد کر دیتی. صوفی غلام مصطفیٰ تبسم نے ایک شعر کہا ہے، ہم کئی جگہ سناتے ہیں. انہوں نے کہا، دیکھے ہیں بہت ہم نے ہنگامے محبت کے، دیکھے ہیں بہت ہم نے ہنگامے محبت کے، آغاز بھی رسوائی انجام بھی رسوائی. آغاز بھی ذلت ہے اور انجام بھی ذلت ہے. اس محبت کا مستحق اور جہاں پر پہنچ کے اس محبت کو اصل مورد ملتا ہے، وہ صرف اللہ کی ذات ہے یا جو اس چیزیں اس سے متعلق ہیں، محبت کی تسکین وہاں ہے. اس لیے بیٹے کبھی کسی سے ایسی دوستی نہیں کرنی کہ آپ پڑھ رہے ہیں اب پڑھ ہی نہیں جا رہا، یا اللہ سونا چاہتا ہوں اب سو ہی نہیں جا رہا، اب موبائل فون اوفو اس سے بات کرتے ہوئے بیلنس ختم ہو گیا، اس سے بڑا عذاب تو پھر دنیا میں ہوئے ہی کوئی. کیا بےہودگی ہے، پڑھنے لکھنے والے لوگ ایسے نہیں کرتے. یہ جو بچے میڈیکل میں پڑھتے ہیں، یہ جو بچے ڈاکٹر بنتے ہیں، ان کو دیکھو بیٹے، وہ کتنی تندہی سے محنت کر کے گھنٹوں گھنٹوں بیٹھ کر پڑھتے ہیں، کوئی فون نہیں کچھ نہیں. ہم نے ایسے بچے دیکھے ہیں بارہ بارہ گھنٹے پڑھتے ہیں. یا آپ نے کبھی دیکھنا ہو تو قدامہ کو جانتے ہیں نا آپ، میں نے اپنے اس بھانجے کو دیکھا ہے بیٹے، سولہ سولہ گھنٹے مسلسل پڑھتا. ہم بڑی خوشی ہوئی، کرسی پہ بیٹھا ہے پڑھ رہا ہے، پھر نماز کے لیے اٹھا پھر پڑھ رہا ہے پھر پڑھ رہا ہے. ایسے اچھے بچے ہوتے ہیں جو کسی مقام تک پہنچتے ہیں. تو اس سے اگر آپ نے پڑھنا ہے تو ان فضول چیزوں سے جان چھڑانی. جن بچوں نے کچھ نہیں کرنا ہوتا وہ اس میں پڑے رہتے ہیں، کرتے رہتے ہیں اپنے کام، انجام کچھ نہیں. تو صوفی غلام مصطفیٰ تبسم کا یہ شعر ہے، اور صوفی صاحب نے ایسی بہت سی اچھی اچھی باتیں کہیں. تو جب بھی کوئی لفظ استعمال کرنا ہوتا ہے، مثلا بجھارت، آپ کہیں گے بجھارت پہیلی کے معنی میں کس نے استعمال کیا، تو پھر اس پہ ایک شعر سنانا پڑے گا. علامہ اقبال نے یہ لفظ استعمال کیا، فلاں نے یہ لفظ استعمال کیا، تو اسے کہتے ہیں استشہاد، شہادت کا لانا، گواہی کا لانا. فانی بدایونی بڑے شاعر، انہوں نے ایک غزل کہی ہے، کمال کی غزل. ان کی تو بہت سی غزلیں کمال کی ہیں، مگر ایک جگہ پہنچ کے معمہ کا لفظ انہوں نے استعمال کیا. معمہ سمجھے نا، معمہ کیا چیز؟ جس کا جی جس کا حل بہت مشکل سے نکلے، ٹھیک ہے؟ معمہ انہوں نے لفظ استعمال کیا. ان کی مشہور غزل ہے، لیکن بہت عمدہ غزل ہے ان کی، زندگی بھی تو پشیماں ہے یہاں لا کے مجھے، زندگی بھی تو پشیماں ہے یہاں لا کے مجھے، ڈھونڈتی ہے کوئی ہیلا میرے مر جانے کا، ڈھونڈتی ہے کوئی ہیلا میرے مر جانے کا، ہر نفس عمر گزشتہ کی ہے میت فانی، زندگی نام ہے مر مر کے جیے جانے کا. شہید ایک بار مرتا ہے بیٹے، اور اللہ اسے کتنا رتبہ دیتا ہے. صدیق ہر دن میں 100 مرتبہ ایسی موت مرتا ہے جو شہید ایک بار مرتا ہے. صدیقیت کا مقام نبوت کے بعد سب سے بڑا مقام, کیونکہ صدیقیت میں بندگی کامل ہو جاتی. یہ بات آپ کے زیادہ سمجھ آنے کی نہیں, لیکن صدیقیت پہ جب کوئی آدمی پہنچتا ہے نا تو اس کی کامل بندگی اسے دن میں 1000 مرتبہ مار دیتی. فانی نے شعر کہا, اس نے کہا کہ زندگی کاہے کو ہے, خواب ہے دیوانے کا, ایک معمہ ہے سمجھنے کا نہ سمجھانے کا. یعنی زندگی خود معمہ, زندگی خود اتنی مشکل چیز ہے کہ اگر آپ اسے آسانی سے سمجھنا چاہیں تو نہیں سمجھ سکیں گے. ایک معمہ آپ کے سامنے اور رکھوں, جواب دیں گے اس کا؟ پہیلی, بجارت, بجول, غور سے سنیے. وہ ہے پانی کا ننا سا قطرہ, وہ ہے پانی کا ننا سا قطرہ, چھوٹا سا, مگر اس کو کہتا نہیں کوئی پانی. آنسو, پانی کا قطرہ ہے مگر اس کو کوئی پانی نہیں کہتا. یہ کس نے بولا ہے آنسو؟ بہت اچھے, بہت اچھے بیٹے, یہ ہے ذہانت. دیکھا ہے؟ اور شبنم بھی رات کو اوس پڑتی ہے نا, اوس صبح کے وقت آپ دیکھتے ہیں نا کتنے ننے ننے قطرے یہاں ٹہنیوں پہ ہوتے ہیں, کتنے چھوٹے چھوٹے قطرے ہوتے ہیں, تو وہ اوس, شبنم, آنسو سب اس کے معنی. اچھا, تو یہ پہیلی اور بجھارت ہوئی. فارسی میں چیستا, عربی میں معمہ, معمہ, اور انگلش میں سے کیا کہتے ہیں, ریڈلز, ریڈل, ریڈل, ٹھیک ہے, انگلش میں ریڈلز کہتے ہیں, پہیلیاں. اور ایک اور بہت آسان لفظ ہے جو آپ بولتے ہیں, پزلز, پزل بھی پہیلی کو کہتے ہیں. پزل کا لفظ تو سنا ہوگا, ٹھیک ہے نا, لیکن ریڈل بیٹے جو صحیح انگلش ہے اس میں بولتے ہیں, بہت اعلی. اچھا, اور پزلنگ, پزلنگ بھی اسی سے نکلا ہے, پزل سے. اور ٹو پروپاؤنڈ ریڈلز, محاورے میں بولتے ہیں انگلش, ٹو پروپاؤنڈ ریڈلز, کسی کے سامنے معمہ پیش کرنا, کسی کے سامنے ایسی بات کو پیش کرنا جو اس سے پوچھی جا رہی ہے اور پوچھنے کے قابل ہے. تو معمہ, پہیلی, اس کی تعبیر بتانا, یہ سارے الفاظ جو ہیں مختلف زبانوں کے, یہ پہیلی کے لیے استعمال ہوتے ہیں. تو ہمیں کئی دن سے خیال تھا کہ آپ سے پہیلیاں بھی پوچھا کریں. اچھا ہے کہ برا؟ اچھا ہے. اچھا, تو چلیے ایک اور پہیلی آپ سے پوچھتے ہیں. روشنی لے کر آئے, جان دے کر جائے, وہ کیسے ہوا؟ جگنو. جان کیسے دے کے جاتا ہے؟ وہ تو اڑ کے ادھر سے ادھر چلا جاتا ہے. کس نے کہا تھا سورج؟ قریب قریب کی بات, چراغ. روشنی لے کر آئے, جان دے کر جائے. روشنی آتی ہے, چراغ آتا ہے تو روشنی آ جاتی ہے نا, اور پھر جب جاتا ہے تو اس کی جو بتی ہے وہ کاٹ دیتے ہیں. بتی جو ہے اس کی کاٹ دیتے ہیں. گلگیر, ایک لفظ استعمال ہوتا تھا پرانی اردو میں، ہمارے ایک بہت محسن عبداللہ عباس ندوی، پھلواری شریف سے ان کا تعلق تھا، مکہ مکرمہ میں جا کر رہے تھے، عبداللہ عباس ندوی نے ایک جگہ لکھا ہے گلگیر، وہ ڈنڈی جس سے چراغ کی بتی کو ذرا سا اوپر کر دیتے ہیں تاکہ مزید وہ جلے۔ تو یہ پہیلیاں، یہ ریڈلز ہیں، ٹھیک ہے بیٹے، اور آئندہ سے شروع کریں؟ نہیں بھائی، آئندہ تو مسدس پڑھنی ہے، وہ بھی پڑھیں گے، مگر آپ کو مشکل مشکل دو تین پہیلیاں بتائیں گے، اس کا جواب آپ خود سوچ کے لائیے گا، لیکن بتانا کسی کو نہیں، ٹھیک ہے نا، بتانا کسی کو نہیں، بس یہاں آ کے آپ جواب دیجئے گا، انشاءاللہ آئندہ سے بات کریں گے۔